पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी। नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनुभएको छ चर्चित चलचित्र कलाकार निर्माता तथा निर्देशक श्री निर शाहज्यू। विक्रम सम्बत असोज 26/2010 काठमाडौँको ज्ञानेश्वरमा जन्मनुभएका निर शाहको नाम नेपाली चलचित्र जगतमा आदरताका साथ लिइन्छ भनिरहनु नपर्ला। माथि नै भनिए चाहिँ उहाँ चलचित्र कलाकार मात्र नभएर एक कुशल निर्माता तथा निर्देशक पनि हुनुहुन्छ। उहाँद्वारा निर्मित चलचित्र वासुदेव 25 वसन्त वसन्ती तथा नेपाल भाषाको चलचित्र राजमती हुन् भने उहाँ चलचित्र निर्माण तथा केबल वितरक कम्पनी साङ्ग्रिला टिभीका अध्यक्ष पनि हुनुहुन्छ। स्वर सम्राट नारायण गोपालद्वारा गाइएको बहुचर्चित गीत मध्येको एक पर्खी बसे आउला भनी लगायत अन्य गीतका रचयिता रहनुभएका निर शाह पुरस्कार पुरस्कारको लागि पहिलो पटक छानिएको नेपाली चलचित्र कारवानका सहनिर्माता पनि हुनुहुन्छ भनिरहनु पर्दैन। उहाँ नेपाल टेलिभिजनको संस्थापक पनि हुनुहुन्छ र नेपालमा टेलिभिजन संस्कृति भिचाउने व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ। यस्ता बहुमुखी प्रतिभाका धनी निर शाहसँग उहाँको अमेरिका भ्रमणको क्रममा हामीले आफ्ना केही खसखस राख्ने जमर्को गरेका छौं। त आउनुहोस् उहाँलाई स्वागत गरौं। कलाकार निर शाहज्यू, यहाँलाई खसखस.com हार्दिक स्वागत छ।
धन्यवाद बासुजी।
अमेरिका भ्रमणको कारण के होला?
म चाहिँ एनमा र नासाले आयोजना गरेको संयुक्त रूपमा आयोजना गरेको उहाँहरूको वार्षिक साधारण सभामा भाग लिन नर्थ क्यारोलिना आएको थिएँ। त्यसमा विशेष आमन्त्रित का रूपमा चाहिँ उहाँहरूले मलाई निम्तो गर्नुभएको थियो। त्यसको चाहिँ विशेष गरेर प्रविधि सम्बन्धी कार्यशाला गोष्ठीमा भाग लिनका लागि उहाँहरूले मलाई निम्त्याउनु भएको हो। त्यो निम्तो मान्नका लागि म अमेरिका आएको हुँ। आएकै बेला केही मेरा पुराना मित्रहरूलाई न्यूयोर्कमा भेट्नु थियो, जो मैले गरे र एउटा पहिला अस्करको बेला आएको बेला भनेको सन् 2000 आएको बेला हामीले एउटा स्क्रिप्ट लेखेर छोडेका थियौँ यहाँ हलिउडमा। मेरो चाहिँ एकजना साह्रै नजिकको मित्र हुनुहुन्छ, टेरी निकोल्सन। उहाँ चाहिँ यो ड्रामेटिक्सको चाहिँ पाम डेजर्ट कलेजमा प्राध्यापक हुनुहुन्छ। उहाँसँग मिलेर हामीले एउटा सहलेखनमा उहाँको र मेरो सहलेखन जोइन्टली हामीले एउटा स्क्रिप्ट लेखेका थियौँ। त्यसलाई फाइनल टच पनि दिनु थियो, जुन काम पनि मैले यसै पल्ट चाहिँ लाउन त अब सक्दिउँ भन्ने सोचेर त्यो काम पनि गरेर भर्खर टुङ्ग्याएर पाम स्प्रिङबाट म फर्कँदैछु। त्यसरी विशेष त यिनै कामहरूको सिलसिलामा म चाहिँ अमेरिका आएको हुँ।
हजुर, यहाँलाई अमेरिकामा फेरि पनि हामी स्वागत गर्न चाहन्छौ र यहाँले हजुर धन्यवाद। स्क्रिप्टको कुरा गर्नुभयो, त्यो स्क्रिप्टको बारेमा अलिकति खसखस.com श्रोताहरूलाई भन्न मिल्छ?
हामी चाहिँ यो बेसिक चाहिँ विलियम सेक्सपियरको प्रसिद्ध नाटकको चाहिँ पृष्ठभूमिलाई लिएर त्यसको आजको चाहिँ कन्टेम्पोररी वर्ल्डमा समसामयिक गतिविधिहरूको सँगालोभित्र सेक्सपियरियनको एउटा नाटक रिचर्ड थ्री भन्ने कुन हदसम्म मिल्न जान्छ र त्यसलाई आधुनिक परिवेशमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने एउटा एक्सपेरिमेन्ट गर्दैथ्यौं। त त्यही एक्सपेरिमेन्टल स्क्रिप्ट हो। त्यसलाई अलिकति यो चाहिँ लगत्तै 2000 चाहिँ म यहाँबाट अस्करमा भाग लिएर फर्केको एक वर्ष नै नबित्दा अथवा भर्खर भर्खर एक वर्ष बितिया थियो होला, 12-14 महिना कति भएको थियो, त्यहाँ दरबार हत्याकाण्ड भयो र त्यसपछि हामीले त्यसमा चाहिँ एउटा त्यस्तै हत्याकाण्डको कहानीलाई पनि चाहिँ जोडेर अझ रोचक बनाउने निर्णय गर्यौं र त्यस बारे हामी काम गर्दै रह्यौं र अहिले आएर चाहिँ यो अब शेक्सपियरियन प्रतीक्षाया कम र नेपालको त्यो अत्यन्त चर्चित घटना बढ़ी रहेको अथवा त्यसको भाव बढ़िरहेको एउटा पटकथा तयार भएको छ। यसलाई हामी कुनै दिन अन्तर्राष्ट्रिय बजारको लागि चलचित्रमा रूपान्तरित गर्न चाहन्छौ।
हजुर, यहाँको यस योजनाको लागि हाम्रो धेरै धेरै शुभकामना छ र हामीले त्यस्तो किसिमको चलचित्र चाँडो हेर्ने हामीले इच्छा राखेको छौँ। अब भन्नु पर्यो
हजुर, अब हामी चाहिँ दोस्रो चरणमा यसको प्रडक्सनका लागि तयार रहेका कम्पनीहरूसँग नेगोसिएसन गर्छौ। त्यो मध्ये यो हिमालयन क्यारवानको प्रमुख निर्माता गालेती फिल्म्स प्यारिस पनि एउटा हो र उनीहरूसँग पनि यही सेप्टेम्बरको 22 तारिक यसै चलचित्र सम्बन्धी मेरो चाहिँ प्यारिसमा मिटिङ हुँदैछ।
यहाँले ठण्डै 40-45 वर्ष अभिनय र कला क्षेत्रमा लाग्नुभयो, निकै उतार चढ़ाव देख्नु भएको छ यस कला क्षेत्रमा। कला र अभिनयलाई आफ्नो भाषामा आफ्नो शब्दमा परिभाषा दिन पर्यो भने कसरी भन्नुहुन्छ?
अभिनय त कलाभित्रको थुप्रै विषयहरू उपविषयहरू मध्येको एउटा चाहिँ विषय हो जो आफैमा सशक्त छ। कला भनेको चाहिँ अब यो अवर्णनीय छ, यो चाहिँ जीवनको गहिराईसँग यति निकट सम्बन्ध राखेर हुर्किएको विषय हो यो कि यसलाई सानो चाहिँ एउटा प्याराग्राफभित्र अथवा केही शब्द र केही वाक्यहरूभित्र चाहिँ यसलाई परिभाषित गर्दा यसको मूल मर्म चाहिँ नसमेटिने सम्भावना रहन्छ। तर मूलत जन्मनु जन्मेदेखि मृत्युसम्मको एउटा यात्रा र मृत्यु पश्चात पनि उसको चाहे जुन एक किसिमको सम्झना मानस मस्तिष्कमा रहिराख्छ र त्यो सम्झना गर्ने तरिका भनेपछि एउटा मानिसको मृत्युसम्म पनि र मृत्यु पश्चात पनि यो एक एक किसिमको कलात्मक अभिव्यक्ति प्रत्येक उसको चाहिँ वरिपरिका मानिसहरू वरिपरिको पर्यावरण वातावरण समस्तमा चाहिँ टाँसिएर बस्ने एक किसिमको अमूर्त अभिव्यक्ति हो कला। र चाहिँ अब मेरो विचारमा कुनै यस्तो विषय ब्रह्माण्डमा छैन जसको कलासँग सम्बन्ध छैन। विज्ञानलाई मानिसले कलासँग धेरै टाढा राखेर हेर्ने गर्दछन्। म विज्ञान स्वयंलाई पनि कलाको धेरै निकट पाउँदछु, तर समष्टिमा कलाले विज्ञान जन्माएको हुन्छ, विज्ञानले कला होइन। तसर्थ सम्पूर्ण चाहिँ यथार्थता ब्रह्माण्डमा भेटिने हरेक चाहिँ किसिमका जीव जन्तुहरूको जीवनसँग नजिक निकट एकदमै निकट सम्बन्ध राख्ने एउटा आफैमा चाहिँ मूर्त तर अमूर्त एउटा विषय छ मेरो विचारमा। त्यही हो कला र त्यसको त्यो चाहिँ करोडौं कणहरूले अथवा चाहिँ थोप्ला थोप्लाले बनेको एउटा चित्र होले ती करोडौं थोप्लाहरू मध्येको एउटा थोप्ला हो अभिनय र अब त्यसमै पारङ्गत हुनका लागि त एउटा जीवन काफी छैन। त कलाको क्षेत्रमा मैले धेरै उपलब्धि हासिल गरे भनेर भन्नु त निरर्थक नै हुन्छ। त मैले कलालाई यसरी बुझेको छु भाषुजी।
तर पनि कलालाई यहाँले जति बुझ्नुभएको छ त्यो गहन रूपमा अध्ययन गर्नुभएर भएको छ भनौँ न, अनुभव बटुलेर कलालाई यसरी बुझेर लाग्नु भएको हो कि कलामा लागिसकेपछि कलालाई यसरी बुझ्नु भएको हो?
अब कलासँग निकट सम्बन्ध नराख्ने गर्ने कोही मानिसै नभएको स्थितिमा कलालाई बुझेर मात्र कलासँगको संगत प्रारम्भ हुनु त त्यो सम्भवै छैन. तर कसैले बुझ्दै नबुझिकन पनि चाहिँ कलासँग सम्बन्ध राख्दछन्, कसैले केही हदसम्म बुझेर कलासँग सम्बन्ध राख्दछन्, कसैले कला बुझ्नकै लागि जीवनसँग सम्बन्ध राख्दछन्. तर ती तीनै थरीका मानिसको प्रारम्भिक बिन्दु भनेको चाहिँ नजानिदो ढंगबाट कलाको झन निकट पुग्नु हो. तसर्थ यी कुराहरू कुनै दिन गएर बुझिएला अथवा बुझ्नु जरुरी होला अथवा कलाको परिभाषा खोटल्नतिर लागिएला जीवनको एउटा बिन्दुमा भन्ने थाहा पाएर मैले मेरो यात्रामा जीवनको यात्रामा कलालाई प्राथमिकता दिएको होइन. अब जीवन हुर्कदै जाँदा यो चाहिँ कला नाम गरेको विषयले मलाई झन्झन आकर्षित गर्दै लगेको कारणले गर्दाखेरि यसतर्फ बढी चनाको र यसतर्फ बढी चासो राख्ने मान्छेका रूपमा स्थापित हुन पुगेको हुँ. तसर्थ इन द बिगिनिङ त्यो ज्ञान पलाएर कलामा लागेको होइन, लागिसकेपछि यी ज्ञानहरू बिस्तारै पलाउँदै गएका हुन्.
हामीलाई खुसी लागेको छ तपाईँ जानेर भए पनि नजानेर भए पनि यस क्षेत्रमा लागेर स्थापित हुनुभएको छ. अभिनय तपाईँको कलाको एउटा सानो अंश, अभिनय तपाईँको आफ्नो जीवनको अभिन्न अङ्ग हो भन्नुहुन्छ. यो अभिनय तपाईँको जीवनमा नभएको भए आफू के हुन्थे भन्ने जस्तो लाग्छ तपाईँलाई?
त्यही त, यो बहुत गाह्रो प्रश्न गर्नुभयो तपाईँले, कि चाहिँ त्यो फेरि हाइपोथेटिकल पनि छ. त्यो नभएको भए धेरै अरू कुराहरू का माध्यमबाट परिचित हुन्थे होला वा हुन्नथे होला. अब त्यो नभएको कुरा बारे परिकल्पना गर्न गाह्रो जस्तो लाग्दछ. अब माने अभिनय गर्ने एउटा कलाकार नभएको भए सायद मेरो विचारमा म चाहिँ ब्युरोक्राट हुन्थे होला, त्यो पनि विशेष गरेर परराष्ट्र मामला सम्बन्धी विशेषज्ञका रूपमा, भनेपछि डिप्लोम्याट भन्नुहोस् न. किनभनेदेखि मेरो परिवारले चाहेको पहिलो चाहिँ कुरो त्यो थियो मबाट, कि उहाँहरू सबै म चाहिँ लोकसेवा आयोग पास गरेर परराष्ट्र सेवामा प्रवेश गरोस् भन्ने चाहना राख्नुहुन्थ्यो. सायद म त्यही गर्थे कि अब त्यो चाहिँ ठूलो एउटा किमा गएर अन्त हुन्छ यी सबै प्रश्नहरूको उत्तर. तर अब मलाई त यस्तो प्रबल चाहना थियो कलासँगको सम्बन्धलाई अगाडि बढाउने, कि झन्नै मेरो चेतना अलिकति प्रखर रूपमा खुल्ने बित्तिकै मैले त आफूलाई अभिनय गर्दै गरेको पाएको छु. किनभनेदेखि कक्षा 5-6 चाहिँ पढ्दाखेरिको अवस्थादेखि नै यसप्रतिको मेरो चाहिँ इच्छा तड्कारो रूपमा देखिँदै गएको हो. तसर्थ मैले चाहिँ यही नै चाहे र यही नै भए. अब अरू आफ्नो चाहनालाई त्यागेर अरूहरूको चाहनाका लागि पाच्छु भन्ने सोचेको भए चाहिँ अरू धेरै कुरो भइन्थ्यो होला, र त्यति प्राथमिकतापूर्वक मैले त्यस विषयमा सोच्ने गरेको पनि छैन. अनि फ्रेङ्कली कुरो गर्नु पर्दाखेरि चाहिँ यो प्रश्नको उत्तर यसरी भेट्छु म आफूभित्र.
तपाईँले आफ्नो चाहनाले यस क्षेत्रमा लाग्नुभयो, अहिले यहाँसम्म आफूलाई त्यहाँ स्थापित गर्नुभयो, तर पनि आफूलाई कतिको सन्तुष्टि पाउनु भएको छ अथवा चाहिँ अझ मैले गर्न बाँकी छ, यसमा केही गर्न बाँकी छ भन्ने कुरो कमी कमजोरी महसुस फिल गर्नु चाहिँ गर्नु?
अब अथाह चाह छ मनभित्र, यति धेरै कुरा गर्न चाहन्छु कि त्यो चाहेको कुरा मध्ये अहिलेसम्म गरिसकेको कुराहरू चाहे एक प्रतिशत पनि होइन भने जस्तो अनुभूति हुन्छ। त्यो त्यो सब आफूले चाहेको जति गर्नको लागि त मैले अघि नै चाहिँ अभिव्यक्त गरे जस्तै एउटै जुनी काफी छ कि छैन त्यो म भन्न सक्दिन। त्यो मानेमा असन्तुष्ट चाहिँ हुन पुग्छु कहिले काहीँ, तर पेशागत रूपमा कलाकार भएरै जीवनको यात्रालाई आजको यो बिन्दुसम्म आइपुग्दा रतिभर पनि असन्तुष्टि चाहिँ छैन र चाहे मैले त्यही नै गरे जसका लागि म जन्मिएको थिएँ भने जस्तो अनुभूति हुन्छ मलाई। भनेपछि प्रोफेसनली आई ह्याभ नो डिससेटिस्फ्याक्सन वाट्स एभर, तर त्यो कलाको माथिल्लो स्तरसम्म पुग्ने चाहना राख्ने मानिस भएको कारणले गर्दा त्यो सबै चाहिँ सायद एकै जुनीमा सम्भव चाहिँ नहुँदो रहेछ भन्ने एउटा स्पष्ट सत्यलाई चाहिँ देख्दा असन्तुष्टिका रेखाहरू खुम्चिन्छन् मेरो मनभित्र। त सायद त्यसरी असन्तुष्टि हुनु पनि सन्तुष्टिको एउटा पाठ हुन सक्छ अथवा जीवनको एउटा पाठ हो, त्यो त छुट्टै विश्लेषण वा विवेचनाको विषय भइगयो। तर यसरी एक अर्थमा सन्तुष्ट र एक अर्थमा असन्तुष्ट छु म।
तपाईँले आफ्नो प्रिय नाटककार मध्येमा स्वर्गीय बालकृष्ण शर्मालाई पनि लिनुहुन्छ र तपाईँको प्रिय नाटककारको रूपमा हुनुहुन्छ उहाँ बालकृष्ण।
पक्कै पनि त्यसमा कुनै सन्देह छैन, म उहाँलाई यदि म कुनै मानिसलाई पूजा गर्छु भने उहाँलाई पूजा गर्छु। म मानिसलाई पूजा गर्न नचाहने मानिस हुँ, उहाँलाई पनि बालकृष्ण समको नाट्य कर्मप्रतिको समर्पणलाई मैले पूजा गर्ने हो। व्यक्तिका रूपमा उहाँ कस्तो हुनुहुन्थ्यो त्यो मलाई थाहा छैन, मेरो चाहिँ त्यो थाहा पाउनु पर्ने विषयभित्र त्यो पर्दा पनि परेन। तर उहाँ एउटा नाट्यकर्मीको रूपमा एउटा सिद्धस्थ कलाकारका रूपमा अब लेखनको त कुरै भएन, उहाँले अभूतपूर्व चाहिँ साहित्य सिर्जना गर्नुभएको छ नेपाली साहित्यको संसारको श्री वृद्धिको लागि। उहाँ मूर्तिकार पनि हुनुहुन्थ्यो, उहाँको एउटा चित्रकला छ त्यहाँ हाम्रो राष्ट्रिय संग्रहालयमा राखिएको, त्यो कुनै दिन नाफामा जानुभयो भने हाम्रो फाइन आर्ट एसोसिएसनको पहिला त वीरेन्द्र संग्रहालय भनिन्थ्यो त्यसलाई, अहिले नाम परिवर्तन भएको छ कि मलाई थाहा छैन, त्यो चित्र जरूर हेर्नुभयो हेर्नुहोला। त्यो नेपालका अमूल्य सम्पत्तिहरू मध्येको एउटा अमूल्य सम्पत्ति हो, त्यसको हामी चाहिँ मूल्य नै लगाउन सक्दैनौ। त्यसलाई अहिले म्युजियममा पुर्याउने हो भनेदेखि अथवा चाहिँ बेलायतको म्युजियममा पुर्याउने हो भनेदेखि त्यो पेन्टिङ कतिमा बिक्री होला त्यसको हामी अन्दाजै गर्न सक्दैनौ। एउटा मूर्त पेन्टिङ गर्नुभएको छ उहाँले भन्ज्याङ झरना नाम दिएर, त्यो कुनै दिन समय मिल्यो भने म रेकमेन्ड गर्छु तपाईँलाई, मात्रै होइन कि कलाका बारेमा चासो राख्ने समस्त चाहिँ मानिसहरूलाई म चाहिँ आग्रह गर्दछु त्यो पेन्टिङ गएर हेर्नको लागि। त उहाँ त्यस्तो चाहिँ उत्कृष्ट एउटा चाहिँ तहको चित्रकार हुनुहुन्थ्यो, उहाँ फोटोग्राफी पनि गर्नुहुन्थ्यो, स्थिर छायाकार हुनुहुन्थ्यो, फोटो आफै प्रोसेस गर्नुहुन्थ्यो, धुनुहुन्थ्यो, धुलाउनुहुन्थ्यो, त त्यो पनि चाहिँ कलात्मक फोटोहरू। त यसरी कलाका यति धेरै फाँटमा एकैचोटि निपुणता हासिल गर्ने चाहिँ एउटा व्यक्ति को खोजी गर्न पर्यो भने हामीले सहजै उहाँको नाम लिन सक्दछौ। फेरि उहाँका कविताहरू त्यतिकै चाहिँ मर्मस्पर्शी छन्, उहाँका निबन्धहरू त्यतिकै मर्मस्पर्शी छन्, त नाटकभित्र नै उहाँले चाहिँ दार्शनिक निबन्धहरू चाहिँ लेख्नु भएको छ, कयौं कयौं प्रहलादमा लेख्नु भएको छ, ध्रुवमा लेख्नु भएको छ, सामाजिक नाटकको कुरो गर्नुपर्दा मुटुको व्यथामा लेख्नु भएको छ, प्रेम पिण्डमै लेख्नु भएको छ, वर्णन गर्न साध्य छैन, चिसो चुलो आजको चाहिँ नयाँ नेपालको सन्दर्भमा यति चाहिँ समसामयिक ठहर्दछ त्यसले दिन खोजेको दर्शन अथवा त्यसको दार्शनिक पक्ष मानौ कि समजी आज लेख्दै हुनुहुन्छ चिसो चुलो, हालांकि उहाँले झन्डै झन्डै अब कयौं वर्ष अगाडि लेख्नु भएको, त्यसकारण बहुप्रतिभाशाली कलाको पुजारी हुनुभएको कारणले गर्दाखेरि म उहाँलाई चाहिँ साह्रै उच्च तहमा राख्न चाहन्छु र त्यही किसिमको श्रद्धा सम्मान गर्छु। म समाजीलाई साह्रै सम्मान गर्छु।
तपाईँले यति सम्मान गर्नुहुन्छ र उहाँको बारेमा जुन हामीलाई जानकारी दिनुभयो त्यसको लागि धन्यवाद। स्वर्गीय बालकृष्ण समको कृतिमा कुन कृतिमा तपाईँले पायो भने अभिनय गर्छु भन्ने तपाईँलाई अझ पनि धोको छ?
मलाई अझ पनि फेरि पायो भने अभिनय गर्छु भनेर धोको बाँकी भएको भूमिका त एडविलकै हो जो मैले गरि नै सकेको छु। त्यो भूमिकामा अभिनय गर्न पाए म फेरि पनि गर्न इच्छुक छु, किनभनेदेखि त्यो मलाई समाजको पात्रहरूमध्ये अत्यन्त चाहिँ मन परेको चाहिँ चरित्र हो। अब त्यसदेखि बाहेक थुप्रै चरित्रहरू छन् जसलाई चाहिँ निर्वाह गर्न एउटा चुनौतीको रूपमा चाहिँ खडा हुन्छ एउटा कलाकारको अगाडि, त्यस्ता 101 चाहिँ चरित्रहरू छन्। त्यसमध्येको एउटा चरित्र हो हिरण्यकशिपुको, त्यो स्वर्गीय गोपीनाथ अर्यालले अभिनय गर्नुभएको थियो। त्यसको चाहिँ जीवन्त अभिनय गर्ने कलाकारहरूमध्ये एकजना हुनुहुन्थ्यो गोपीनाथ अर्याल। उहाँलाई आज हामी स्मरणसम्म पनि गर्छौं कि गर्दैनौं मलाई थाहा छैन, उहाँलाई मानिसले सम्झन्छन् सम्झँदैनन् त्यो पनि मलाई थाहा छैन। उहाँ सम्झना योग्य चाहिँ कलाकार हुनुहुन्छ अथवा हुनुहुन्थ्यो। उहाँ प्रसिद्ध चाहिँ टेली चलचित्र निर्देशक उमेश अत्यालजीको पिताजी हुनुहुन्छ। उहाँले एकचोटि त्यो नाटकमा चाहिँ हिरण्यकशिपुको भूमिका गर्नुभएको छ। अब खल चरित्रहरूमध्ये म चाहिँ त्यो भूमिका निर्वाह गर्नु मेरो लागि अत्यन्त चुनौतीपूर्ण अथवा च्यालेन्जिङ हुन्छ भने जस्तो लाग्छ। अब त्यो खल पात्रतिरको चाहिँ चरित्रको कुरा भयो, अब सहपात्र अथवा चाहिँ असल पात्र सुपात्रहरूमध्येको भूमिका गर्न पर्दा चाहिँ म त्यो ममा इन्द्रवीर भन्नेको भूमिका गर्न चाहिँ गाह्रो हुन्छ होला र एउटा कलाकारको लागि पुनः फेरि एउटा चुनौतीको रूपमा त्यो उभिन्छ होला भन्ने जस्तो लाग्छ। मैले नाममा मिस्टेक गरेँ कि जस्तो पनि लाग्छ, तर होइन होला, त्यही नै नाम हुनुपर्छ। र संयोग कस्तो छ भन्नुहोला भने त्यो म भन्ने चलचित्र चाहिँ तत्कालीन साई नेपाल चलचित्र संस्थानले बनाउने घोषणा गरेको थियो, त्यसको चाहिँ होटेल शंकरमा मुहूर्त पनि भएको थियो र त्यो मुहूर्तमा बालकृष्ण समजी स्वयं उपस्थित पनि हुनुहुन्थ्यो र त्यसको चाहिँ क्ल्याप दिएर उद्घाटन गर्नुभएको थियो स्वर्गीय केदारमान व्यक्तित्वले, र त्यो भूमिका पनि त्यति बेला गोपीनाथ अर्याललाई नै दिएको थियो र त्यो गोपीनाथ अर्यालको बहिनीसँग बिहे हुने युवकको भूमिका चाहिँ मलाई दिएको थियो। दुर्भाग्यको कुरा त्यो चलचित्र पनि बनेन, त्यो चलचित्र नबनेको कारणले गर्दाखेरि गोपीनाथ अर्यालले रजत पटमा कहिले अभिनय गर्ने मौका पनि पाउनु भएन, किन त्यसको केही वर्षपछि उहाँ दिवंगत हुनुभयो। त्यो भूमिका पनि तत्कालीन चाहिँ त्यो निर्माण गर्ने कम्पनी चलचित्र संस्थानले र त्यो चलचित्र निर्देशन गर्ने जिम्मा लिनुभएको प्रेम बस्नेतजीले गोपीनाथजीलाई नै छान्नु भएको थियो। त यो दुईटा चरित्र म सशक्त देख्छु, माने एउटा मात्रै त्यस्तो चरित्र भएको भन्नु, अब त्यो 101 त्यस्ता चाहिँ चरित्रहरू छन् समरजीको नाटकमा तर यो दुईटा चाहिँ विशेष रूपले उल्लेखनीयहरू हुन्।
कुरै कुरामा यहाँले म चलचित्र जुन शुरू भइसकेको मुहूर्त भइसकेको थियो तर बनेन भनेर भन्नुभयो दुर्भाग्यवश, यसलाई फेरि जिउताउन अथवा जिउताउन प्रयास गर्नुभएको छ कि छैन?
त्यसबारे फेरि कसैले सोचे जस्तो मलाई लाग्दैन। म चाहिँ हरेक चोटि चलचित्र बनाउने क्रम आए कि समझिकै उसमा बनाउने हो कि भनेर सोच्ने गर्छु र चलचित्र बनाउनको लागि अब अहिलेको पुस्तालाई समेत आकर्षण गर्न सक्ने एउटा चाहिँ नाटक छ अन्धभेग। अन्धभेगमा चलचित्र बनाउँदाखेरि रोचक हुन्छ कि भने जस्तो लाग्छ मलाई। तर यो कुरोमा हात हाल्न सोच्दा जस्तो सजिलो हात हालिसकेपछि हुँदैन। पहिला थाल्न सजिलो हुन्छ तर त्यसलाई टुङ्गोमा पुर्याउन साह्रै गाह्रो हुन्छ। आर्थिक दृष्टिकोणले मात्र होइन कि कृतिमाथि न्याय पुर्याउने दृष्टिकोणले पनि। त्यसकारण पनि निर्माताहरू निर्देशकहरू हच्किएका होलान्, सायद अवचेतन रूपले म पनि त्यही कारणले गर्दाखेरि हच्किएको होला। तर कसैले पुनः चाहिँ त्यति सिरियसली प्रेम पिण्डपछि समाजिक कृतिहरूमाथि चलचित्र बनाउने चाहिँ सुर कसेको मैले देखेको छैन, ममा मात्र होइन कि कुनै पनि कृतिमा।
अहिले म चलचित्र जस्तै एउटा भनौँ न नेपालमा चाहिँ यो आर्ट टाइपको मुभी भयो, तपाईँ एक कुशल निर्माता पनि हुनुहुन्छ होइन, थुप्रै चलचित्रहरू पनि निर्माण गर्नुभएको छ, निर्देशन पनि गर्नुभएको छ। अब मको त कुरा छोड अहिलेलाई, अन्धवेको तपाईँले बाई द वे कुरा गरिहाल्नुभयो, तर पनि निर्माता र निर्देशक भइसक्नु भएको हिसाबले र हुनुभएको हिसाबले मलाई यस्तो चलचित्र बनाउनु इच्छा छ अथवा रहर छ भन्ने कुरो पाल्नु भएको छ कुनै त्यस्तो रहर?
होइन, अब मेरो त यसबारे घोषित अभिव्यक्ति नै सार्वजनिक भइसकेको छ नि। बसन्ती चलचित्र बनाइसकेपछि मैले बनाउन चाहेको कृति भनेको सेतो बाघ हो। अब सेतो बाघ चाहिँ बनाउनका लागि नेपाल टेलिभिजनसँग हाम्रो सम्झौता पनि भइसकेको थियो। सम्झौता भइसकेको कारणले गर्दाखेरि त्यसको सेट निर्माणमा कलाकारहरू छनौट गर्ने क्रममा र वेशभूषा चाहिँ संरचना गर्ने क्रममा मेरो झन् झन्नै 3-4 लाख रुपियाँ खर्च पनि भइसकेको थियो। तर मेरो दुर्भाग्य भनौँ कि चाहिँ त्यो व्यवस्था परिवर्तन भयो, राजाको प्रत्यक्ष शासनको थालनी भयो त्यही बेला र मेरो प्रोजेक्ट रोकियो। अब तत्पश्चात यो सम्झौता भइसकेको प्रोजेक्ट यसरी रोक्दा त हामीलाई अन्याय भएको महसुस भयो नि भनेर पटक पटक हामीले नेपाल टेलिभिजनको व्यवस्थापन समक्ष आफ्नो गुनासो पनि राख्दै आएका छौँ र झन्डै झन्डै अगाडि बढिसकेको प्रोजेक्ट त्यसरी रोकिएको छ। अब त्यसलाई चलचित्र बनाउनका लागि उपयुक्त हो त म चलचित्र बनाइ पनि सक्थे, तर बसन्ती चलचित्र नै बन्नुपर्ने सब्जेक्ट हो र सेतो बाघ चाहिँ टेलिफिल्म नै बन्नुपर्ने सब्जेक्ट हो। किनभनेदेखि सेतो बाघभित्र यति धेरै कथाहरू उपकथाहरू छन् कि ती सम्पूर्ण कथा र उपकथाहरूलाई न्याय गर्न सकिँदैन। जसरी महाभारत र रामायणमा बनेका चलचित्रहरू सफल हुन सक्दैनन् तर टेलिफिल्महरू सफल भए, त्यसरी नै सेतो बाघ चाहिँ टेलिफिल्म बनाउँदाखेरि त्यो बढी सेतो बाघका रूपमा चाहिँ सार्वजनिक हुन सक्दछ। अब यो एउटा मुद्दा नेपाल टेलिभिजनसँग बाँकी छ। अब अस्ति चाहिँ योभन्दा अगाडिको सञ्चालक समितिले यसलाई फेरि चाहिँ निर्माण गर्न अगाडि बढाउने भन्ने किसिमको सोचाइ अगाडि सारेको थियो। त्यो सञ्चालक समिति गभर्मेन्ट फेरिने बित्तिकै फेरि फेरियो। अब अहिले नयाँ सञ्चालक समितिसँग मेरो कुराकानी भएको छैन। त भनेपछि मैले ल अब एउटा ऐतिहासिक केही कृतिमाथि केही गरौं भनेर मलाई मौका दिएको अवस्थामा मैले थाल्ने प्रोजेक्ट भनेको सिरबारले हो र त्यसको लागि धेरै पूर्वाभ्यास पूर्व तयारी पनि भइसकेको छ। अरू सब्जेक्टको बारे चाहिँ त्यति त्यो लेन्थमा र त्यो डेप्थमा सोचिएको छैन बासुजी।
हजुर, यो सेतो बाघ त टेलिफिल्मको कुरा भयो। अब ठूलो पर्दाको कुरा गर्दाखेरि एउटा नेपालमा चाहिँ प्रबुद्ध वर्गहरूको के भनाइ छ भने नेपालमा 8 मुभी भएन, धेरै व्यावसायिक मुभी मात्रै भयो, कमर्सियल मात्रै भयो भन्ने गुनासो चल्छ। र तपाईँले चाहिँ नि ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटकमा आधारित वासुदेव फिल्ममा निर्देशन गर्नुभयो, त्यसपछि त्यस्ता त्यस्तो टाइपको 8 मुभी बन्नै छोडे, पछि परालको आगो पनि बन्यो तर एकदमै कम रूपमा बनेको छ, कारण के होला यस्तो 8 मुभी नबन्नको
कारण? त्यस किसिमको चलचित्रलाई हेर्ने र अर्को किसिमको चलचित्रलाई हेर्ने सरकारको समान दृष्टिकोण,
मतलब
माने यदि चलचित्रहरू फरक फरक छन् भनेदेखि सरकारले उपलब्ध गराउँदै आएको चाहिँ सहुलियत पनि फरक फरक ढङ्गको हुनुपर्छ।
डेफिनेटली
अब माने तपाईँले चाहिँ 555 चुरोट बनाउनु भयो भने पनि उही दाममा बेच्नुपर्ने, तपाईँले चाहिँ शिखर चुरोट बनाउनु भयो भने पनि उही दाममा बेच्नुपर्ने नीति भनेको त सामान्य आर्थिक नीतिको दायराभित्रै नपर्ने नीति हो। यो त मैले एउटा अर्थ व्यवस्थापनसँग रिलेटेड दृष्टान्त मात्रै दिएको हुँ। त्यस किसिमको चलचित्रहरूलाई इन्करेज गर्ने हो भने त्यस किसिमकै चलचित्रहरूलाई चाहिँ इन्करेज गर्नका लागि एउटा स्पष्ट नीतिको चाहिँ आवश्यकता हुन्छ नि। अब त्यो नीतिको अभावले गर्दाखेरि त्यस किसिमका चलचित्रहरूले प्रश्रय नपाएका हुन् र जुन कुरो यो चाहे विगत चलचित्र विकास बोर्डले अगाडि बढाएको छ, अब त्यो नीति अझै कायम छ भनेदेखि आशा गर्न सक्ने ठाउँ छ कि यस किसिमका चलचित्रहरू बन्लान् भविष्यमा भनेर। नत्र अब त्यो किसिमका नीतिहरूले निरन्तरता पाउन नसकेको अवस्था छ अहिले नेपालमा। अब त्यो अहिले अब फर्केर गएपछि हेर्नुपर्छ, नयाँ चलचित्र विकास बोर्डको संयोजन भएको छ, नयाँ मान्छेहरू त्यहाँ चाहिँ अध्यक्ष सदस्य भएर आउनुभएको छ, उहाँहरूले त्यो पोलिसीलाई कन्टिन्युटी दिनुभएको छ कि छैन मलाई थाहा छैन। तर योभन्दा अगाडिको बोर्डले यिनै कुराहरू अब राष्ट्रिय चाहिँ बन्न सक्ने अथवा राष्ट्रिय दृष्टिकोणले नै महत्वपूर्ण साबित हुन सक्ने र साहित्य कला संस्कृतिलाई चाहिँ जगेर्णा गर्दै लग्ने क्रममा पछिसम्मका लागि पनि एउटा आफूलाई सहायक सिद्ध चलचित्रका रूपमा स्थापित गर्न सक्ने खालका प्रस्तुतिहरूलाई चाहिँ एउटा छुट्टै किसिमको प्रश्रय दिने नीति लिएको थियो र जुन नीति हुनुपर्छ भनेर त्यसभन्दा अगाडि पनि भन्दै आइएको हो। बल्ल बल्ल त्यो नीति प्राप्त भएको थियो तर छोटो समयमै चलचित्र विकास बोर्डको परिवर्तन भयो। यो यस किसिमको माने अझ भनौँ तपाईँको प्रश्न भनेको प्राज्ञिक वर्गलाई समेत समेट्न सक्ने दर्शकका रूपमा त्यस किसिमका चाहिँ प्रस्तुतिहरू किन भएनन् नेपाली चलचित्र उद्योगमा भन्ने प्रश्न हो तपाईँको। माने अप्राज्ञिक रहँदै आयो चलचित्र व्यवसाय, अब त्यसलाई बौद्धिक र प्राज्ञिक पनि बनाउने हो भनेदेखि अलिकति बौद्धिक र प्राज्ञिक विषयवस्तुहरूले विशेष प्रश्रय पाउने खालका नीतिहरू आउनु जरुरी छ त त्यो नीतिको अभावमा चाहिँ त्यस किसिमका गतिविधिहरू हुन नसकेका हुन्।
अब हामी चाहिँ एउटा अहम प्रश्न चाहिँ जुन तपाईँ कलाकार हुनुभएको नाताले सबै मानिसमा चाहिँ एउटा जिज्ञासा जुन खसखस लागेको छ त्यस सम्बन्धीमा प्रश्न गर्दैछु। यसै प्रसंगमा यो प्रश्न सोध्नुभन्दा अगाडि के पनि भन्न चाहन्छु भने हालै वासिङटन डिसीमा तपाईँलाई गरेको सम्मान कार्यक्रममा तपाईँले कुनै राजनैतिक दलमा प्रवेश गर्नुभएको छैन भनेर भन्नुभयो र संचार माध्यमहरूले सबैले चाहिँ तपाईँ फला राजनीतिक दलमा प्रवेश गर्नुभयो भनेर कुरा उठाएका थिए र यो वास्तविक कुरा के हो र तपाईँले यदि चाहिँ नि राजनीतिक दलमा प्रवेश गर्नु भएको थिएन भने त्यहाँ उपस्थित हुनको कारण के थियो बाध्यात्मक थियो वा अन्य कुनै थियो हाम्रा श्रोताहरूलाई स्पष्ट पारिदिनुहुन्थ्यो कि
त्यस्तो बाध्यात्मक परिस्थितिलाई सहज रूपमा स्वीकार्दै हिँड्ने प्रवृत्तिको त म मान्छे नै परिन माने मेरो जीवनमा बाध्यात्मक भन्ने कुरो कुरै हुँदैन म स्वतन्त्र जीवनमाथि विश्वास गर्ने मानिस त्यसकारण मैले पटक पटक भनिसके माओवादी नेतृत्वको सरकार छँदा उनीहरूले जुन किसिमको चाहिँ राष्ट्रिय चलचित्र उद्योगसँग सम्बन्धित नीतिहरू चाहिँ अगाडि सारेका थिए ती राष्ट्रिय चलचित्र उद्योगको हितमा थिए त्यसकारण त्यसको चाहिँ म समर्थक त्यो अर्थमा पनि मैले ती चाहिँ नीतिहरूको चाहिँ समर्थन गर्दै आएको हुँ र अर्को चाहिँ माओवादी पार्टीले राष्ट्रिय धारमा उभिएर जुन किसिमले चाहिँ दुई चारवटा चाहिँ राष्ट्रियताको पक्ष लिने खालका चाहिँ सार्वजनिक उद्घोष गरेको छ अथवा चाहिँ अभिव्यक्ति दिएको छ सार्वजनिक रूपमै खुलेर ती कुराहरूलाई पनि म समर्थन गर्दछु तसर्थ कुनै पनि पार्टीले राम्रो काम गर्यो भने त्यसको म समर्थन गर्छु नराम्रो काम गर्यो भने म त्यसको विरोध गर्दछु अब त्यो दिन चाहिँ मैले त्यहाँ उपस्थित भएर त्यो पार्टी ज्वाइन गर्ने साथीहरूलाई के अरे पार्टी ज्वाइन गर्नुभएकोमा शुभकामना अभिव्यक्त गरेको हुँ कुनै अरू साथीहरूले अरू नै पार्टी ज्वाइन गर्नुभएको समारोह छ र त्यहाँ पनि मलाई शुभकामना अभिव्यक्त गर्न बोलाइन्छ भने म गएर शुभकामना अभिव्यक्त गर्न जान मलाई कुनै पनि चाहिँ आपत्ति हुँदैन संचार माध्यमहरूले पनि यो बारे कुरा उठाउँदाखेरि मेरो उपस्थिति मैले त्यहाँ अभिव्यक्त गरेका कुराहरूलाई हाइलाइट गरेका हुन् तर किटेर माओवादी पार्टी ज्वाइन गरेकै छ भनेर चाहिँ भन्नुभएको छैन किनभने त्यो कुरालाई त मैले त्यसै दिन पनि पटक पटक स्पष्ट गरेको थिएँ कि मैले राजनैतिक पार्टी चाहिँ ज्वाइन गरेको छैन है र चाहिँ अब मैले चाहिँ शुभचिन्तना अभिव्यक्त गर्दा कुनै पनि पार्टीले आफ्नो राष्ट्रिय एजेण्डालाई अगाडि बढाउनका लागि अझ बल मिलेको अनुभूति गर्छ भने त्यस किसिमका अभिव्यक्तिहरू दिन म जहिले पनि तयार छु र अब अर्को कुरो मैले राजनैतिक पार्टी प्रवेश गर्नु नै हुँदैन मैले राजनैतिक पार्टी ज्वाइन गर्न हुन्न अब भन्ने त त्यो कुरा त त्यो अब उचित कुरा होला जस्तो मलाई लाग्दैन कलाकार निर्सारले राजनीतिक पार्टी ज्वाइन गर्नु हुँदैन निर्सारले पार्टी ज्वाइन गर्न मिल्छ त्यसकारण कलाकार निर्सारभित्र निर्सार भन्ने एउटा व्यक्ति पनि त छ नि उसको व्यक्तिगत स्वतन्त्रताको कुरो आफ्नो ठाउँमा छँदैछ उसको नैसर्गिक अधिकारको कुरो आफ्नो ठाउँमा छँदैछ त्यो सब हुँदा हुँदै पनि मैले कुनै राजनैतिक पार्टी प्रवेश गरेको छैन कुनै राजनैतिक पार्टीको सदस्यता मैले लिएको छैन अब कुनै दिन लिएँ भने त्यो कुरा म आफै सार्वजनिक गर्नेछु भनेर मैले पहिला पनि भन्दै आएको हुँ र अस्ति वासिङटन डिसीको सम्मान समारोहमा पनि मैले त्यही कुरा दोहोऱ्याएको हुँ भनेपछि अहिले तत्काल तुरन्त आज भोलि नै राजनैतिक चाहिँ यात्रा प्रारम्भ गर्ने मेरो कुनै सोचाइ छैन र त्यसो गर्न परेको समय आएको मलाई महसुस भयो भनेदेखि सर्वप्रथम म संचार माध्यमहरू मार्फत नै त्यो कुरा सार्वजनिक गर्न मात्र आफू त्यस यात्रामा लाग्नेछु त यति स्पष्ट चाहिँ आफ्नो कुराहरू राख्दा त सबैले कुरा बुझ्नै पर्ने हो र योभन्दा अझ स्पष्ट भएर बुझाउने सामर्थ्य म राख्दा पनि राख्दिनँ र चाहे कुरो यति नै हो बासुजी।
हजुर, स्पष्ट जवाफको लागि, आफ्नो विचारको लागि धेरै धेरै धन्यवाद। खास गरी कार्यक्रमका श्रोताहरूलाई चाहिँ कति भन्ने संचार माध्यमको गलत सूचनाले गर्दाखेरि भ्रम परेको हुनसक्छ, तपाईँको जवाफले चाहिँ स्पष्ट भयो होला, हुन्छ होला जस्तो लाग्छ हामीलाई। हामी कार्यक्रम
यही कुरा माने माओवादीको चाहिँ त्यतिका चाहिँ सभ्य नेताहरू हुनुहुन्छ 101, उहाँहरू निश्चित रूपमा अत्यन्त विद्वान हुनुहुन्छ, म श्रद्धा गर्छु उहाँहरूलाई। उहाँहरूलाई नै सोधे थाहा भइहाल्छ नि न्यू शाहले पार्टी ज्वाइन गरे हो भनेर, उहाँहरूले नै भन्नुहुन्छ होइन भनेर भनेको थियो। यसमा मैले के होइन भनिराख्नु।
हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ। जाँदा जाँदै हामी आफूले भन्नुपर्ने केही अथवा त्यहाँदेखि खसखस डट कमका श्रोताहरूलाई कुनै सन्देश या विषय विशेष केही भनाइ छ भने सुनाउनुहुन्छ हामीलाई?
अब तपाईँसँग भेटघाट भएपछि बासुजी, मैले खसखस डट कम हेरे, यो विशुद्ध चाहिँ नेपाली साहित्य र संस्कृतिका लागि खड़ा गरिएको एउटा संचार माध्यम रहेछ। सर्वप्रथम त यो वर्षको विजयादशमीको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु तपाईँका समस्त श्रोतावर्ग पाठकवर्गलाई, कि चाहिँ दुर्गा भवानीले उहाँहरूको जीवन अझ समृद्ध, शान्तिमय र सुखद बनाइदिउन्। मेरो चाहिँ हार्दिक मंगलमय शुभकामना खसखस डट कम मार्फत खसखस डट कमका समस्त समादरणीय श्रोता दर्शक पाठकवृन्दमा र आफ्नो क्षेत्रमा आफूलाई एउटा ऊर्जामय बनाएर समर्पित रूपले अगाडि बढ्ने कुरामा अभिप्रेरित हुन पाएका छौं। त्यो संरक्षकत्व, त्यो माया, सद्भाव, स्नेहले सदैव निरन्तरता पाइरहोस्। हामी जहिले पनि उहाँहरूको चाहिँ अपेक्षा अनुरूप अगाडि बढ्न सकौं, यही चाहिँ कामना राख्न चाहन्छु। र कुनै एकचोटि तपाईँको संचार माध्यम मार्फत उहाँहरूमा मंगलमय शुभका व्यक्त गर्न चाहन्छु।
कलाकार, साहित्यकार, निर्माता, निर्देशक निर शाहज्यू, यहाँको अमूल्य समय, विचार तथा शुभकामनाको लागि धन्यवाद दिँदै हामी पनि आउँदो विजयादशमीको शुभकामना सहित यहाँको अमेरिकी भ्रमण, नेपाल फिर्ती र सुस्वास्थ्यको कामना गर्दै आजलाई हामी बिदा माग्दछौ। फेरि फेरि भेट्ने बाचा पनि गर्दछौ। धन्यवाद।
धन्यवाद बासु।